एंड दिस इज नॉट इजी, यानी आप तीन हफ्ते भी नहीं, ढाई हफ्ते के बीच में चार रेडियोथॉन किए। पहले रेडियोथॉन में 37,000, फिर 27,000, फिर 20,000, कल 10:30 के करीब और एक और में हमने, और आप यकीन कीजिए उसके बाद भी कॉल आती है। नदीम मलिक साहब की मुझे जो कॉल आई आफ्टरवर्ड्स, बेशुमार लोग डोनेट कर रहे हैं। और बाकी ये को कुरान बार बार कहते हैं, और रमजान के महीने में मैं बिल्कुल आपको कहती चली जाऊंगी, मैं जाती तौर पे इस चीज की कायल हूं कि दोस्ती यारी अच्छे दोस्त वो हैं जो आपको अच्छे की तरफ मायल करें। कुरान रमजान का महीना अपनी इबादत के लिए, नवाफिल के लिए, सदका जकात के लिए, और यकीनन कुरान में अल्लाह ने बार बार कहा है, बार बार कहा है कि जो कर्ज हंसना दे, जो किसी गरीब को दे, जो किसी सफेद पोश को दे, अल्लाह ताला उसका 70 गुना देता है रमजान के महीने में। आई वुड से कि कीप ऑन गिविंग, जितना आप दे सकते हैं आप जरूर दीजिएगा। और ये शैतान का वसवसा है, आप कुरान पाक को खोल के पढ़ लें, जो हमें ये एहसास दिलाता है कि पता नहीं मैंने ये पैसे दे दिए तो मैं गरीब ना हो जाऊं। जनाब फियाज बिलाना साहब, यस, पाकिस्तान के हवाले से आपके 6 जजेस ने जो खत लिखा, जनाब काजी फैज ईसा साहब ने आज प्राइम मिनिस्टर शहबाज शरीफ से मुलाकात करके इसको डिस्कस भी किया। प्राइम मिनिस्टर शहबाज शरीफ साहब तो आगे ही गोडे टेक के बैठे हुए हैं, वो तो खुद मतलब बेबस और हैं, तो क्या फरमाएंगे?
अच्छा, ये जो 6 जजेस हैं इस्लामाबाद हाई कोर्ट के, 3-6 ऑलमोस्ट सीनियर 3 हैं टोटल, वहां 7 हैं और 8वें चीफ जस्टिस ऑफ पाकिस्तान, चीफ जस्टिस इस्लामाबाद हाई कोर्ट जस्टिस आमिर फारूक हैं, जिन पे बहुत सारे इल्जाम पहले भी पीटीआई वाले लगा रहे थे और उनका जो कंडक्ट था पिछले कुछ अरसे से वो काबिल एतराज उनकी नजर में जरूर है। और अब ये जो लेटर आया, इस लेटर में भी तकरीबन उन पे अदम एतमाद का इजहार किया गया है कि हमने आपको मुतअद्दद बार बताया कि हमारे मामलात में मुदाखलत हो रही है, और उन्होंने बराह रास्त, ये पहली दफा पाकिस्तान की हिस्ट्री में हुआ है कि हमने नामालूम को मालूम कर दिया है। पहले लोग नामालूम अफराद कहते थे, इन्होंने सीधा सीधा आईएसआई ऑपरेटिव्स कह दिया है। और इसमें इनके जो जजेस का लेटर है, इसमें 2 चीजों पर एतराज किया गया है, एक एडमिनिस्ट्रेशन पे, इंतजामिया पे, और दूसरे इंटेलिजेंस एजेंसीज पे। इंतजामिया में सीधी सीधी बात आती है शहबाज शरीफ साहब पे, क्योंकि इंतजामिया तो इस वक्त वो है, वो प्राइम मिनिस्टर हैं सिटिंग। तो अब ये शहबाज शरीफ साहब जो इन्होंने प्लान किया है कि कल मिलेंगे, 2 बजे इनकी मुलाकात होगी सुप्रीम कोर्ट में चीफ जस्टिस ऑफ पाकिस्तान के साथ, क्योंकि जो आज 2.5 से 3 घंटे का जो फुल कोर्ट इजलास हुआ है सुप्रीम कोर्ट का, सुप्रीम कोर्ट ने बिल्कुल सही एक्शन लिया, फौरी तौर पर सारे जजेस हाथ जोड़ के बैठ गए, क्योंकि ये एक काइंड ऑफ जलजला था पाकिस्तान की अदालती तारीख में। आज तक पाकिस्तान की अदालती तारीख में इस तरह यूनाइटेड वे में आला तरीन जजेस ने इस तरह का रिएक्शन शो नहीं किया, और वो तकरीबन तंग आ चुके थे। आप देखें जो उन्होंने वाकयात उसमें कोर्ट किए, ये कोई सोच सकता है कि किसी हाई कोर्ट के जज से अपनी मतलब अपनी मर्जी का रिजल्ट लेने के लिए, या अपनी मतलब अपनी मर्जी की डेट लेने के लिए, या अपनी मतलब मर्जी का केस फिक्स कराने के लिए कोई आईएसआई ऑपरेटिव हो या किसी भी इंटेलिजेंस इदारे का एहलकार हो, गन पॉइंट पे जज के बरादरी इंस्टीट्यूट को अगवा किया गया, उसे अगवा करके कहीं किसी नामालूम मकाम पे ले गए और वहां उसे इलेक्ट्रिक शॉक्स लगाते रहे। ये पूरा इस लेटर में लिखा हुआ है उन्होंने वाकया, और फिर वहां उसकी वीडियो बनाते रहे और उसे मजबूर किया कि तुम अपने जो उसके बरादरी इंस्टीट्यूट, ये उसके बरादरी इंस्टीट्यूट थे तो उसे भी बरादरी इंस्टीट्यूट कहेंगे शायद उसको भी, कि वो जज के बारे में तुम ये स्टेटमेंट दो। ये वाकया इन्होंने रिपोर्ट किया चीफ जस्टिस इस्लामाबाद हाई कोर्ट आमिर फारूक को बताया, और आमिर फारूक साहब ने कहा कि ठीक है मेरी आईएसआई के आला हुकाम से बात हो गई है, अब वो ऐसा नहीं करेंगे।
और उन्होंने एक कोने में ऊंची आवाज ऐसा नहीं करो करके कहा, तो वो भी एक था,
वो तो एक बना हुआ था कि ये इस वक्त जस्टिस चीफ जस्टिस ऑफ पाकिस्तान उमर अताब बंदयाल जो उस वक्त थे उनके पास भी गए थे, तो वहां बात की थी, तो उन्होंने एक तरफ मुंह करके कहा कि अब ऐसा नहीं करना। ये एक पता नहीं ऐसा उन्होंने कहा या ये मजाया बनाया हुआ है लोगों ने, कि उनका अंदाजा ये था कि वो जज जो वहां बैठे हुए थे उस कमरे को भी मॉनिटर किया जा रहा था, और कहीं कोई कैमरे लगे हुए थे और कोई सुन रहा था, और वो सुनने वाले वही नामालूम जो अब मालूम हो चुके हैं आईएसआई वाले थे। तो ये पाकिस्तान की हिस्ट्री में बड़ी जुर्रत का मुजाहरा किया इन 6 जजेस ने। अब इस मौके पे देखना यह है, क्योंकि उन्होंने ये भी कहा है कि बात यहां खत्म ना करें बल्कि पाकिस्तान भर के जो हाई कोर्ट्स हैं, लाहौर हाई कोर्ट है, सिंध हाई कोर्ट है, पंजाब हाई कोर्ट है, बलूचिस्तान हाई कोर्ट है, पिशावर हाई कोर्ट है, उनके जजेस से भी पूछा जाए कि क्या वहां उनके काम में भी इसी तरह की मुदाखलत हो रही है। अब अगर इस तरह का जिन्होंने कहा है कि कन्वेंशन बुलाया जाए आला अदलिया का, अगर ये कन्वेंशन बुलाया जाता है और वहां वो लोग शेयर करते हैं अपने अपने एक्सपीरियंसेस, हमारे पास ऐसी चीजें रिपोर्ट हो चुकी हैं, पिशावर से रिपोर्ट हो चुकी हैं, लाहौर से रिपोर्ट हो चुकी हैं और सिंध हाई कोर्ट से रिपोर्ट हो चुकी हैं कि वहां इस तरह की मुदाखलत है। फॉर एग्जाम्पल पंजाब में तो अभी चंद दिन पहले आपको याद होगा जस्टिस शाहिद जमील अख्तर खान, शायद उनका नाम था, वो रिजाइन कर गए और रिजाइन करके जो उन्होंने बड़ा खूबसूरत अपना रिजाइन लिखा उसमें ये सारी बातें उन्होंने लेकिन उन्होंने खुल खुला के आईएसआई का नाम नहीं लिखा क्योंकि वो अकेले थे यहाँ इस्लामाबाद हाईकोर्ट के,
मगर उन्होंने नजम बहुत जबरदस्त लिख दी थी।
इन्होंने अकलमंदी का मुजाहरा ये किया कि ये छह इकट्ठे बैठ के इन्होंने एक लेटर लिखा। अब इन छह के खिलाफ आप या तो छह के छह को आप घर भेजें कि आपने ये गलत किया है, लेकिन घर भेजने से पहले आपको प्रूव करना पड़ेगा कि उन्होंने कुछ गलत किया है या गलत बात की है, क्योंकि वो कहते हैं हमारे पास प्रूफ है और वो ये भी बताते हैं कि हमने ये पहले सारे प्रूफ इस्लामाबाद हाईकोर्ट के चीफ जस्टिस को भी दिए और उस वक्त के चीफ जस्टिस ऑफ पाकिस्तान उमर ताबंदियाल को भी दिए। अब अगर ये, और ये भी कहते हैं कि हमने उस वक्त के सीनियर जजेस को भी दिए जिनमें सेकंड सीनियर मोस्ट काजी फायद ईसा साहब थे। इसका मतलब यह है कि काजी फायद ईसा साहब के कंडक्ट पे भी क्वेश्चन आता है कि जब उनको ये सारा कुछ मालूम था इसके बावजूद ये जानते बूझते हुए वो इस तरह के फैसले सुनाते रहे, फिर उन्होंने वो वहां उनके पास डीजीआई ईसाई उन्हें मिलकर आए, फिर उन्होंने बल्ले का निशान लिया पीटीआई से और फिर वो पीटीआई को निशाना बनाते रहे ये जानते बूझते हुए कि ये मैनिपुलेट हो रही हैं चीजें। तो अब इस वक्त सारे अंडर क्वेश्चन हैं। शहबाज शरीफ साहब सुबह 2 बजे मिलने जा रहे हैं उनसे, चीफ जस्टिस ऑफ पाकिस्तान से, लेकिन वो उनसे मिलकर जाके क्या कहेंगे कि मैं फॉर्म 47 वाला प्राइम मिनिस्टर हूं, मुझे आपने बचाया हुआ है और मुझे फॉर्म 47 से प्राइम मिनिस्टर उन्होंने मुंतखब किया है जिनकी तरफ ये इशारा कर रहे हैं जजेस साहबान। तो इस वक्त बेसिकली तो ये सारा जो पिछले कुछ अरसे से एक आपस में इन्होंने किया हुआ था कि यू स्क्रैच माई बैक एंड आई स्क्रैच योर बैक, सबकी बैक्स नंगी हो गई हैं, सबकी पीठ कमर नंगी हो गई है, पीछे से कपड़ा उठ गया है, इन्हें नजर आ गया है कि ये तो सारे एक दूसरे को स्क्रैच कर रहे थे। चीफ जस्टिस ऑफ पाकिस्तान अगर शहबाज शरीफ को बचाते हैं तो शहबाज शरीफ साहब उन्हें नहीं बचा पाएंगे, और अगर इस्लामाबाद हाईकोर्ट के चीफ जस्टिस आमिर फारूक को कोई बचाने की कोशिश करेगा तो ये जो कुछ कहा गया है इस पर वो नहीं बच सकेंगे। और फिर शौकत अजीज सिद्दीकी साहब रीजन वो बने, शौकत अजीज सिद्दीकी साहब अब टेलीविजन चैनल्स पर आके दोबारा स्टेटमेंट दे रहे हैं और वो कह रहे हैं कि बिल्कुल मैं इन जज साहबान के साथ हूं, इस मामले की तहकीकात होनी चाहिए। और आप देखें कि ये मामला अगर काजी फायद ईसा साहब चंद दिन पहले शौकत अजीज सिद्दीकी को बाइज्जत बहाल ना करते और उनकी सारी मराहत और पेंशन उनकी बहाल ना करते तो शायद इन छह जज साहबान को हौसला भी ना होता, क्योंकि शौकत अजीज सिद्दीकी साहब का केस सीधा सीधा उस वक्त के डीजी आईएसआई और उस वक्त के डीजी काउंटर इंटेलिजेंस जनरल फैज हमीद के बारे में था। अब काजी फायद ईसा साहब ने इतनी हिम्मत तो कर दी कि शौकत अजीज सिद्दीकी को सच्चा करार दिया और उनकी पेंशन भी बहाल कर दी, उनकी मराहत भी बहाल कर दी और उनका स्टेटस भी बरतरफ जज से रिटायर्ड जज वाला कर दिया। इससे हौसला हो गया इन छह जज साहबान को कि अगर शौकत अजीज सिद्दीकी आईएसआई के बारे में बात करके बाइज्जत बहाल हो सकता है अपने वापस स्टेटस पे और बाइज्जत शहरी के तौर पर इस मुल्क में रह सकता है और बतौर लायर रिटायरमेंट के बाद प्रैक्टिस भी कर सकता है तो फिर हमारे साथ भी कुछ नहीं होगा। अब एक प्रेसिडेंट सेट हो गया है। आप देखें कि जब तक शौकत अजीज सिद्दीकी का डिसीजन नहीं आया था ये जुल्म तो उससे पहले भी हो रहे थे इन जज साहबान पे, लेकिन अब हौसला इन्होंने उसी इंसिडेंट से पकड़ा। लेकिन काजी फायद ईसा साहब ने कमाल ये किया कि शौकत अजीज सिद्दीकी को तो उन्होंने बहाल कर दिया लेकिन उस सारे वाकये के जिम्मेदारान जो थे उनको कटहरे में नहीं खड़ा किया, उनके खिलाफ कोई कार्रवाई नहीं की, वो आधा काम उन्होंने किया आधा छोड़ दिया। अब या तो उन्हें काम पूरा करना पड़ेगा, अगर नहीं पूरा करेंगे तो खुद चले जाएं, इस्तीफा दे दें, कहें कि मुझसे ये भारी पत्थर नहीं उठाया जाता। जी
बहुत शुक्रिया। मैं यहां मेंशन करना चाहती हूं जनाब शौकत सिद्दीकी साहब का जो केस था ये 2018 में हुआ था और 2018 वो वक्त था जबकि नवाज शरीफ साहब को नाअहल करार दिया गया था और इमरान खान की हुकूमत आ रही थी, इंटरवेंशन बहुत ज्यादा थी आईएसआई की और नवाज शरीफ साहब को जो भी केसेस के बीच में अल्टीमेट फैसले कराने में, और इन्होंने एक बार में जाके की गुफ्तगू जब की थी तो उन्होंने ओपनली आईएसआई का नाम लेके बात की थी जिसकी पादाश में या सजा में जनाब शौकत अजीज सिद्दीकी को डिफिकल्ट, देखिए जी 2018, 19, 20, 21, 22, 23 यानी 5-6 साल उस बंदे को जो सजा उसने पी काटी है। اب وہ فیصلہ ان کے حق میں ہوا، ان کو پورے کے پورے ایریاز ملے اور کہ بھئی یس ہی واز رائٹ، انہوں نے کوئی غلط نہیں کیا تھا. اس چیز نے تقویت دی کچھ اور لوگوں کو بھی سچ بولنے کی اور یہ معاملہ آیا. مگر سر اگر یہ تو بڑا لامتناہی سلسلہ جائے گا، اگر یہ معاملہ ایسے چلتا ہے تو اس کا مطلب ہے الٹیمیٹلی وہ جو ایک تھا کہ باجوا صاحب کو بھی کٹہرے میں ابھی آنا پڑے گا، جنرل فیض کو بھی اب کٹہرے میں آنا پڑے گا، کیونکہ بہت ساری چیزیں ایسی ہوئی ہیں جہاں پہ ان لوگوں نے انجینئر کیا تھا چیزوں کو.
اچھا پچھلے گورنمنٹ میں، پچھلے جب ٹنیور تھا باجوا صاحب کا اور فیض امیر صاحب کا، یہ اس وقت بھی مداخلت کر رہے تھے، اور اب اس وقت جو ہیں آصف منیر صاحب اور دوسرے ان کے ساتھ جنرل ندیم انجم ڈی جی آئی ایس آئی ہیں، یہ اب بھی مداخلت کر رہے ہیں. اب فیصلہ انہوں نے کرنا ہے قاضی فائز عیسیٰ صاحب نے کہ ہم نے معاملہ کہاں سے شروع کرنا ہے. اگر تو یہ قمر جاوید باجوا اور فیض حمید کو بلاتے ہیں تو تھوڑا سا لنگر آن ہو جائے گا، کام لمبا ہو جائے گا. لیکن اگر وہ کہتے ہیں کہ وہ تو جو ہوا سو ہوا، اس وقت جو ہو رہا ہے ہم اس کو روکیں اور جنرل ندیم انجم کو بلائیں. میرے خیال میں جنرل ندیم انجم
سر یونیفارم والے کو تو کبھی بلا ہی نہیں سکتے، کیسے آپ
ان کے سامنے پیش ہونے سے پہلے وہ ریزائن کر جائیں گے.
سر وہ یونیفارم میں کسی کو بھی نہیں بلا سکتے، آپ کو بھی پتا ہے.
وہ نہیں وہ اپنے طور پر وہ یہ سمجھتے ہیں نا کہ ہم جو ہے مستثنا ہیں، ہم ابھر رہا ہے ہر چیز سے. لیکن چیزیں جب اس حد تک کھل کے سامنے آ جائیں، آپ کو انسیڈنٹ بتا رہے ہیں، ججز بتا رہے ہیں اور 6 سینئر ترین ججز بتا رہے ہیں، کوئی ایک نہیں ہے. اب دیکھیں کہ یہ ہمارے ان جج صاحبان کو یہ بات سمجھ آ گئی ہے کہ اکیلے اکیلے مار کھانے کی بجائے اکٹھے ہو جائیں تو پھر دیکھتے ہیں کہ ہم ان کے ساتھ مقابلہ کر سکتے ہیں کہ نہیں کر سکتے. ورنہ اس سے پہلے تو یہی ہوتا رہا نا، جس طرح لاہور ہائی کورٹ کے ایک جج نے آج استعفیٰ دے دیا، پھر ایک نے دے دیا، اسلام آباد سے جسٹس اجاز الحسن جنہوں نے ابھی 24 اکتوبر کو چیف جسٹس آف پاکستان بننا تھا، انہوں نے ریزائن کر کے وہ گھر چلے گئے اور انہوں نے کہا میری ذاتی مصروفیات اور ذاتی وجوہات پہ میں جا رہا ہوں. اور ذاتی وجوہات بھی کوئی ایسی نہیں تھی جو نظر آ رہی ہوں، یا تو آپ ذاتی وجوہات بھی بتا دیں نا کہ میری یہ ذاتی وجوہات ہیں، نہیں بتائیں انہوں نے. اسی طرح دوسرے جو جسٹس تھے مظاہر نقوی، ان کے خلاف کیس کیا اور وہ بھی گھر چلے گئے آرام سے ریزائن کر کے. تو یہ اکیلے اکیلے مار کھانے کی بجائے انہوں نے فیصلہ کیا کہ اکٹھے ہو جاتے ہیں، پھر دیکھتے ہیں ہمارے ساتھ کیا ہوتا ہے.
فرسٹ اسٹیپ از ٹیکن بائی دیز ججز. آئی وش کہ آپ کے پالیٹیشینس نے بھی، اور یہ جب فیصلہ لیا تھا جناب گورنر ملک غلام محمد نے بھی 1954 میں، تو انہوں نے یہ کہا تھا کہ پالیٹیشینس کی کرپشن کا ذکر اس میں کیا گیا تھا. میں سر آپ سے جو یہاں یہ سوال، اور میں بڑے جو آپ سے ایک بات کہنا چاہتی ہوں کہ فائز عیسیٰ صاحب کے بہت سارے فیصلے، حالانکہ وہ لگتا ہے کہ ہی از اے ویری اسٹرانگ مین، بڑا بات کرتے ہیں، اور جناب شہباز شریف بلایا تھا نواز شریف کو، نواز شریف بیچارے واپس جا رہے ہیں، شہباز شریف کیونکہ پی ڈی ایم 2 کو لے کے آنا چاہیے تھا، اینڈ دس مین جسٹ گو ایگزیکٹلی اینڈ ڈز ایگزیکٹلی واٹ دیز ڈپارٹمنٹس وانٹ. تو آپ کو کیا لگتا ہے کہ شہباز شریف صاحب تو بڑے مصلحت پرور ہیں، ڈو یو تھنک ہی کین ٹیک اے اسٹیپ اگینسٹ دس آئی ایس آئی اینڈ دس ایجنسی؟ بیکاز اس میں ایک جج نے جو اس میں ایک شکایت لکھی ہے کہ انہوں نے گھر بدلا اور اس گھر کی لائٹ کے بیچ میں کیمرہ ود دی ساؤنڈ یو ایس پی کو ٹریک کیا جا رہا تھا، یعنی ایک سے زیادہ کیمرے لگے ہوئے تھے. تو اس کا مطلب ہے یہیں سے یہ ان کے بیڈ روم سے ان کی اپنی بیویوں کے ساتھ جو زندگی ہے، یا ان کے بچے کبھی ملنے کے لیے آتے ہوں گے میرڈ بچے، تو ان کی تصویروں کو بھی یہ لوگ حاصل کر کے بلیک میلنگ کے لیے استعمال کرتے ہیں. تو ڈو یو تھنک کہ شہباز شریف صاحب یا فائز عیسیٰ ہیز کین ٹیک اے اسٹینڈ اگینسٹ دوز جنہوں نے ان کو اس مسند پہ بٹھایا؟
اچھا آج جب فل کورٹ اجلاس ہوا ہوگا سپریم کورٹ کے جج صاحبان کا، وہاں بیٹھے ہوں گے، تو انہوں نے ایک تو ان کے سامنے یہ ڈاکومنٹ ہوگا، یہ 6 صفحات کا جو لیٹر تھا، 6 جج صاحبان کا جو لیٹر تھا، ایک تو یہ ڈاکومنٹ ہوگا. ایک ڈاکومنٹ ہے، اس ڈاکومنٹ کے پیچھے ایک ہسٹری ہے، ریزننگ ہے، پھر ایک ملک میں غیر یقینی کی انسرٹینٹی کی صورتحال ہے، پھر ملک کی اکانومی کی جو صورتحال ہے، اور پھر یہ جو فارم 45 اور فارم 47 والا چکر ہے، کسی ایک حلقے کو کھولنے کی جرت نہیں ہو رہی الیکشن کمیشن آف پاکستان. فار ایگزامپل عمران خان نے کہا ہے صرف 4 حلقے، ایک سلمان اکرم راجہ والا، ایک نواز شریف والا، اور ایک اسلام آباد کا. انہوں نے کہا تینوں میں سے کوئی بھی اسلام آباد کا حلقہ کھول لیں، اور چوتھا شاید خواجہ آصف رانا امتیاز ڈار والا ہے یا کون سا ہے. चार हल्के इमरान ने कहे हैं, पूरे पाकिस्तान के 236 हल्कों में से चार हल्के इनके खोलने की हिम्मत नहीं हो रही, क्योंकि उसके फॉर्म 45 और फॉर्म 47 पब्लिक के सामने आ गए हैं, और फॉर्म 45 सिर्फ एक पीटीआई के कैंडिडेट के पास नहीं है, जितने वहां कैंडिडेट खड़े थे सबके पास फॉर्म 45 की कॉपीज हैं। और अगर इस तरह की सूरत हाल है, इस सूरत हाल में क्या ये अफोर्ड कर सकते हैं कि हम मजीद इस बात को लंबा करें? उसकी दूसरी सूरत यही हो सकती है कि काजी फायज ईसा साहब कहें इनको, शहबाज शरीफ साहब को, कि हजूर बात यह है कि कपड़ा आपका भी उठ चुका है, आपका भी पेट नंगा हो गया है, पेट हमारा भी नंगा हो गया है, और ये जो आगे आईएमएफ, अभी दो हफ्ते बाद आईएमएफ के पास हमारे वजीर खजाना साहब जाएंगे, और ये मुल्क में जो गैर यकीनी की सूरत हाल है, और इमरान इस छह ये जो डॉक्यूमेंट अभी जस्टिस साहबान ने दिया है, इमरान खान के खिलाफ जितने केसेज हैं वो ओरिजिनेट और इनिशिएट इस्लामाबाद हाईकोर्ट से हो रहे थे, चाहे वो तुषारखाना केस था, चाहे इद्दत वाला केस था, चाहे साइफर केस था, ये जस्टिस फारूक साहब के, आमिर फारूक साहब के पास आए और यहां से ये लोअर जुडिशरी में गए, और लोअर जुडिशरी अडयाला के अंदर अपना उस सिक्योरिटी रीजन की वजह से वहां हियरिंग कर रही है, और जिस तरह आनन फानन वहां केस चलाए गए, और अब उनकी अपीलें जब इस्लामाबाद हाईकोर्ट में बहस हो रही है, और उसमें ये बात तस्लीम की जा रही है कि जो कुछ हुआ अडयाला जेल में अफरा तफरी में किया गया, गलत किया गया, सिर्फ 8 फरवरी के इलेक्शन से पहले पहले इमरान खान का उसको बैड नेम देने के लिए और उसके वोट तोड़ने के लिए, उसकी पार्टी तोड़ने के लिए, और लोगों में ये तासर देने के लिए कि इमरान खान तो गया जी, पीटीआई तो गई, खत्म हो गई, लेकिन क्योंकि 8 फरवरी को लोगों ने कहा कि हमें कोई इसका फर्क नहीं पड़ता, चाहे आप इद्दत में उसे सजा दें, चाहे साइफर में दें, चाहे तोशाखाना में दें, हम समझते हैं कि ज्यादती हो रही है इमरान खान के साथ, हम इमरान खान के साथ खड़े हैं। अब इमरान खान के साथ पब्लिक तो उस दिन 8 फरवरी को भी खड़ी थी, 8 फरवरी के बाद अभी तक बदस्तूर रिजल्ट्स चेंज हो रहे हैं, लेकिन लोग अभी तक एक सेंटीमीटर इधर से उधर, बल्कि एक मिलीमीटर इधर से उधर नहीं हो रहे, लोग अभी भी इमरान खान के पीछे खड़े हैं। आज इमरान खान को ये निकाल दें, फॉर एग्जाम्पल बहुत सारे केसेज में उसकी जमानतें हो गई हैं, लेकिन आज अगर इमरान खान को निकाल दें तो आप देखिएगा कि कल से इमरान खान रौनक लगा लेगा, अडयाला जेल से निकल के उसके जमान पार्क पहुंचने तक पूरे मुल्क की सियासी सूरत हाल बदल जाएगी। और यही चाहते हैं आईएमएफ वाले, यही सऊदी अरब ने मैसेज दिया है इन्हें कि हजूर उस लीडर को सामने लेके आए जिसके पीछे लोग भी खड़े हों, जब लीडर के पीछे लोग खड़े होंगे, पूरी कौम खड़ी होगी, तो फिर हम ये बात आपकी मान लेंगे कि आपकी कौम पेट पे पत्थर बांधने के लिए तैयार हो चुकी है, आपकी कौम भारी टैक्सेस वसूल करने के लिए तैयार हो चुकी है, आपकी कौम ने यह अजम कर लिया है कि हाँ हम मुल्क में एक्सपोर्ट्स भी बढ़ाएंगे, आईटी इंडस्ट्री में भी आगे बढ़ेंगे, और बाकी भी हर चैलेंज का हम बतौर कौम मुकाबला करेंगे। फिर वक्त तो नवाज शरीफ जिसे लंदन से लाया गया था एक कौम का मुतबादल लीडर के तौर पर, उस लीडर के साथ जो सलूक किया गया वो इस वक्त तपा बैठा हुआ है और खामोश सिर्फ इसलिए है कि एक तो उसकी बेटी को चीफ मिनिस्टर पंजाब बनाया गया और उसका नया नया पोलिटिकल कैरियर शुरू हुआ है, एक हुकूमती कैरियर एज अ लीडर, एज अ हुक्मरान, वो उसको डिस्टर्ब नहीं नवाज शरीफ फौरी तौर पर करना चाहते। एक दूसरा, वो सेनेट के इलेक्शन का रिजल्ट वेट कर रहे हैं कि जितने मैक्सिमम मुस्लिम लीग नून अपने सेनेटर बनवा ले ताकि कल तक उस प्रेशर को इस्तेमाल किया जाए चेयरमैन सेनेट के वोटिंग के वक्त। तो नवाज शरीफ सिर्फ सब्र कर रहा है इलेक्शन, सेनेट के इलेक्शन तक, उसके बाद आप देखिएगा कि नवाज शरीफ जब बोलेगा तो वो छप्पड़ फाड़ के बोलेगा, क्योंकि उसके साथ भी बहुत बड़ा धोखा हुआ है। जिस तरह मियां जावेद लतीफ साहब या और मियां नवाज शरीफ साहब के कैंप के लोग बार बार कह रहे हैं कि नवाज शरीफ का धोखा हुआ है, और आम आदमी भी ये समझता है कि वाकई उसके साथ धोखा हुआ है, कि वो लंदन से तो आए थे वज़ीर आज़म पाकिस्तान बनने, और इलेक्शन से दो दिन पहले उन्होंने पाकिस्तान भर के इंग्लिश अखबारात और उर्दू अखबारात के फ्रंट पेज पूरे बुक करा लिए थे लाखों रुपया।
बस बहुत शुक्रिया व्यास भाई, तो टाइम के लिहाज से हमने पुरानी बात को ना कवर करें, मैं एक और चीज को सब्जेक्ट को कवर करना चाहती हूँ। अगेन पाकिस्तान में कानून के साथ जो ज्यादती हुई, द फर्स्ट ज्यादती शुरू भी हमारी यही असेंबली से ही हुई थी, और जस्टिस मुनीर ने बड़ा रोल प्ले किया था, मैंने उसका पहले जिक्र किया है। एक चीज से मुझे आपसे इख्तलाफ भी है फियाज भाई, विद ऑल ड्यू रिस्पेक्ट, कि सऊदी अरेबिया आप ये कह रहे हैं मगर इब्राहिम अकॉर्ड में को जिस तरह इम्प्लीमेंट करना चाहते थे, और इमरान खान ने पूरी दुनिया में अपने आप को बाहसीत मुस्लिम लीडर यूनाइटेड नेशंस में भी मनवाया, तो ये जो आप ये कह रहे हैं ना कि सऊदी अरेबिया कहता है जी इमरान खान को बाहर निकालो, हाँ इमरान खान को अगर इज्जत से जेल में रखा हुआ है ना तो शायद ये सऊदी अरेबिया ने कहा होगा, बट सऊदी अरेबिया डजंट वांट के सऊदी किंग या यूनाइटेड अरब अमारात रिप्लेस बाय दुनिया के मुसलमान इमरान खान को उनसे ज्यादा अव्वल और बेहतर समझे। یہ وہ قتل نہیں چاہتے, تو اس میں یہ بہت بڑی پالیٹکس ہے, یا یہ بہت بڑی پالیٹکس ہے. اگر آپ یہ لفظ کہتے ہیں کہ جی سعودی عربیہ کہتا ہے عمران خان کو پرائم منسٹر بنا دو تو یہ غلط ہے.
میں سمجھ گیا آپ بالکل یہ نہ سمجھیں کہ کنگ سلمان محمد بن سلمان نے کہا کہ عمران خان کو کل وزیر اعظم بنا دیں. میں یہ کہہ رہا ہوں کہ محمد بن سلمان کو باقاعدہ آصم منیر صاحب نے دعوت دی کہ حضور 23 مارچ کی پریڈ پہ آپ ہمارے چیف گیسٹ بنے, آپ اسلام آباد تشریف لائیں, ہم آپ کے اعزاز میں بہت شاندار قسم کی وہاں وہ سیلیبریشن کرنا چاہتے ہیں. محمد بن سلمان صرف اس لیے نہیں آیا کیونکہ اس کی اپنی جو سعودی انٹیلیجنس اور ان کی اسلام آباد میں امبیسی اور ہر جگہ سے انہیں جو رپورٹس ملی تھی انہیں یہ بتایا گیا تھا کہ پاپولر آج بھی عمران خان ہے, آپ وہاں نہ جائیں. لیکن ان کی انہوں نے بات رکھنے کے لیے انہوں نے خالد بن سلمان کو بھیجا جو ان کے وزیر دفاع ہیں, تو خالد بن سلمان آئے, ادروائز انویٹیشن تو محمد بن سلمان کو گئی ہوئی تھی. اس لیے وہ اس وقت کوئی ایسا فیصلہ نہیں محمد بن سلمان لینا چاہتے کہ کل اگر ٹیبل ٹرنز ہوں تو پھر عمران خان وہاں بیٹھا ہو تو پھر ہم اس وقت ہمیں کوئی کسی قسم کی خفت یا شرمندگی نہ ہو. اس لیے وہ کھل کے نہیں آ رہے. لیکن آپ کی بات ٹھیک ہے کہ کوئی بھی اس طرح کا لیڈر نہیں چاہتے, فار ایگزامپل مڈل ایسٹ والے, کہ یہ جو نئے نئے مسلمان ہمیں تو گزارا ہمیں دے لک ڈاؤن,
وہ یہ سمجھتے ہیں کہ مذہب پہ ہماری ٹھیکہ داری ہے, اجارہ داری ہے, آج مدینہ پاک کو کھول دیا نا,
سمجھتے ہیں کہ ہم پتہ نہیں کہاں کہاں سے مسلمان ہو گئے ہیں. وہ کوئی یہ برداشت نہیں کریں گے کہ مسلم ورلڈ کو عمران خان لیڈ کرے. لیکن دوسری طرف آپ دیکھیں مہاتیر محمد ہیں یا طیب اردوان ہیں یا باقی مسلم ورلڈ میں عمران خان کی ریسپیکٹ ہے. اب اس بندے نے وہ ریسپیکٹ کیسے گین کی؟
چلیے میں عمران خان سے نکل کے ہم ایشوز پہ بات کرنا چاہ رہی تھی. میں ایشوز کے لحاظ سے جو آپ سے ایک اور بات کرنا چاہتی ہوں کہ ایم بی ایس اگر پاکستان نہیں آئے, کیونکہ پاکستان میں آپ کو بتائیے ہوگا تھریٹس بھی اس وقت بہت زیادہ چل رہی ہیں, اور محمد بن سلمان جو ہیں وہ ویسے بھی بہت سیف زندگی گزارتے ہیں, ویسے تو زندگی اور موت خدا کے اختیار میں ہے, بیکاز آپ کو پتا ہی ہے کہ ذرا سی چونو چرا کرنے سے شاہ فیصل کو کس طرح سے اڑا دیا گیا تھا, جس کو اڑانا ہوتا ہے تو اس کو اڑا دیا جاتا ہے. تو محمد بن سلمان از لیونگ اے ویری کیئرفل لائف سٹائل, وہ ان کا سونا جاگنا, کس کا ملنا ہے کس نے نہیں ملنا, تو دیز آر دا تھنگس, شاید دس از ون آف دا ریزن ہی ڈزنٹ وانٹ ٹو کم, اور پاکستان کی جو سچویشن ہے. میں سر آپ سے جو اگلا سوال کرنے جا رہی ہوں, اگلا سوال ایچ ایس این کالج کے بارے میں, اور اگین میں ایک بار پھر سے اپنے لسنرز کو 1954 میں لے کے جانا چاہتی ہوں, دس از مائی لاسٹ, کہ وہ کہتے ہیں نا کہ آج میرے پروگرام میں بہت بار ذکر کیا کہ اتنا پیسہ ہے ان لوگوں کے پاس جس شخص کے بچوں کا ایڈمیشن ہوا تھا ایچ ایس این کالج میں, اور فیس کی معافی کے لیے جس بندے نے اپلائی کیا, آخر اس کے پاس پیسے کی کمی ہے, اور ایچ ایس این کالج وہاں ہے جو پاور کی وجہ سے یہ اپنے بچوں کا ایڈمیشن اس کا یہاں پہ ہوا, اور اس کو ایڈمیشن میں بھی فیس معافی چاہیے تھی. پاکستان میں 1954 پہ لے کے جاتی ہوں, اور اس میں ایچ ایس این کالج کے جو پرنسپل ہیں فارنر ہیں, انہوں نے ریزائن کیا. میں آپ کو ایک دفعہ پھر جسٹس منیر کی سربراہی میں لے کے جانا چاہتی ہوں, جب انہوں نے فیصلہ کیا تھا ملک غلام محمد کے حق میں, تو پانچ ججز تھے, پانچ میں سے چار نے متفقہ طور پہ فیصلہ کیا تھا کہ ملک غلام محمد کے پاس وہی قانون ہے جس میں اعلی ترین برطانوی اپنے غلاموں کے ساتھ جو سلوک کر سکتے ہیں وہ کر سکتا ہے, کیونکہ ہی از اے گورنر جنرل. مگر ان پانچ ججز میں سے ایک جج جس نے اس کے اگینسٹ فیصلہ کیا تھا, اس کا نام تھا, انگریز جج تھا جس کا نام تھا اے آر کارنیلیس, اور اس نے یہ کہا تھا کہ قانون سب کے لیے برابر ہے, ویئر ایز جسٹس منیر نے اور ان کے ساتھ چار لوگ تھے, انہوں نے پاکستان میں فرسٹ ٹائم 1954 میں نظریہ ضرورت کو متعارف کرایا تھا. اس کے بعد اس نظریہ ضرورت کو جنرل سکندر مرزا نے بھی استعمال کیا, ایوب خان نے بھی, یحیٰ خان نے, ضیاء الحق نے, پرویز مشرف نے, اور پھر ڈکٹیٹرز کے ہاتھ میں یہ ملک رہا, اور اس ملک کے پالیٹیشنز جو ہیں انہوں نے ہمیشہ اپنی ذاتی مفادات کے لیے ان ڈکٹیٹرز کو مزید راستہ دیا. آج میں ذکر کرنا چاہتی ہوں ایچ ایس این کالج کا, یعنی پاکستان کا بہترین ادارہ, جس کے پرنسپل نے جب ریزائن کیا تو آج عطا محمد تارڑ کہتے ہیں کہ دراصل اس پرنسپل کے اگینسٹ انویسٹیگیشن چل رہی تھی. او بھائی, تمہاری تو کرپشن آج تک پکڑی نہ گئی, مگر کیا مسئلہ ہو گیا کہ اتنا پیسہ ہونے کے باوجود دے مسٹ ٹیک دا پرائڈ کہ ان کے بچوں کو ایچیسن کالج میں تعلیم ہو رہی ہے، ان کو کیوں سبسڈی کی یا اس فیس معافی کی ضرورت تھی؟
اچھا، یہ ایچیسن والا معاملہ ہے نا، یہ بہت اس کی تہ در تہ معاملہ ہے، یہ صرف اتنا سادہ نہیں ہے کہ بچوں کی فیس اس نے معاف کرانی تھی اور وہ معاف نہیں ہوئی. یہ جو وہاں پرنسپل تھے مائیکل اے تھامسن، یہ کوئی آج سے نہیں تھے، بڑے عرصے سے تھے، اور وہاں پنجاب میں مسلسل جتنا ہماری ایک اقربا پروری کا اور اس طرح کا ایک سلسلہ ہے پورے پاکستان بھر میں اور پنجاب میں شاید زیادہ ہے، کیونکہ وہاں زیادہ عرصہ میاں برادران کی حکومت رہی ہے اور انہوں نے تو ہمیشہ ساری زندگی، ان کا سیاسی کیریئر یہی ہے کہ کھاتا ہے تو کھلاتا بھی ہے، تو یہ کھانے کھلانے والے لوگ ہیں. اور یہ صرف یہ پہلے عہد چیما پہلے منسٹر نہیں ہیں یا پہلے بیوروکریٹ نہیں ہیں جو وہاں اپنا اثر و رسوخ استعمال کر رہے تھے. اس سے پہلے ایک اور میں آپ کو بتاتا ہوں، عمر سیف جو ابھی کیئر ٹیکر منسٹر بھی تھے آئی ٹی کے، اور اب شہباز شریف صاحب کی اس میں پھر منسٹر ہیں. اس سے پہلے جب شہباز شریف صاحب پنجاب میں چیف منسٹر تھے تو وہ پنجاب آئی ٹی بورڈ پی آئی ٹی بی کے سربراہ تھے عمر سیف. عمر سیف کا بیٹا وہاں پڑھتا تھا اسی ایچیسن کالج میں، اور اسے امریکہ کی ایک یونیورسٹی میں ایڈمیشن چاہیے تھا اور اس کے مارکس تھوڑے سے کم تھے، تو یہاں سے اسے ایڈوائزر نے یہ بتایا کہ تم وہاں جہاں پڑھ رہے ہو ایچیسن کالج سے، وہاں سے تم کوئی ٹرافی، کوئی اوارڈ، کوئی اس طرح کا ڈسٹنکشن کا ہمیں سرٹیفکیٹ لے دو کہ تم نے فلاں کمپٹیشن جیتا ہے اور تمہیں فلاں اوارڈ اور فلاں ٹرافی دی گئی ہے، تو اس کے 5-10 مارکس تمہیں ملیں گے، تو تم یہاں میرٹ پہ کمپیٹ کر کے تمہارا ایڈمیشن امریکن یونیورسٹی میں ہو جائے گا. عمر سیف صاحب نے اسی مائیکل تھامسن پہ اتنا پریشر ڈالا کہ اس وقت بھی اس نے ریزائن لکھ دیا تھا، اس کا ریزائن ایکسیپٹ نہیں ہوا تھا. یہ چند واقعات ہیں جو منظر عام پہ آ گئے ہیں، بہت سارے ایسے واقعات ہوں گے جہاں شاید وہ کمپرومائز کر گیا ہوگا یا پریشر ڈالنے والا پیچھے ہٹ گیا ہوگا، لیکن وہ تنگ آ چکا تھا، اس کا ریزائن پہلے بھی انہوں نے دیا ہوا تھا، اس نے جانا تھا اگست 2024 کو ریزائن کر کے، لیکن اب اس تازہ ترین واقعہ کے بعد وہ ابھی 1 اپریل سے جا رہا ہے. تو یہ مسلسل سلسلہ ہے، ایک دن کا نہیں ہے. اور یہ جو عہد چیما صاحب ہیں، ان کی جو جائیدادوں کی لسٹ ہے وہ شاید کسی ایک آدھ میں نے ٹیلی ویژن پروگرام میں دیکھا ہے، وہ اینکر کے پاس پوری لسٹ آئی ہے. اس بیچارے نے پڑھنی شروع کیا اور اس درمیان میں ہی اس نے کہا مزید میں نہیں پڑھ سکتا، کیونکہ بہت لمبی لسٹ ہے ان کے جائیدادوں کی اور احساسوں کی. حتیٰ کہ میری لینڈ میں بھی ان کی 6 ایکڑ زمین ہے اپنے عہد چیما صاحب کی، اور ان کی مسز جو ہیں سارا چیما شاید نام ہے کہ اس طرح کا ملتا جلتا نام، سمینہ چیما، وہ بھی بیوروکریٹ ہیں، دونوں بیوروکریٹ رہے ہیں، 22ویں گریڈ میں ریٹائر ہوئے ہیں، پھر وہ کیبنٹ منسٹر بن گئے کیئر ٹیکر میں بھی، اب پھر کیبنٹ منسٹر ہیں، شہباز شریف صاحب کے بلو آئیڈ ہیں، لاہور ڈیولپمنٹ اتھارٹی کے سربراہ رہے ہیں، اور جب آشیانی ہاؤسنگ سکیم اور دوسرا کے کرپشن کے کیسز بنے تو وہ ادارے وہ دفاتر ہی دلوا دیے شہباز شریف صاحب نے اور سیما صاحب نے مل ملا کے، وہ ڈاکومنٹری پروف وہاں سے دستاویزات ہی ثابت نہیں کر سکے انہوں نے کرپشن کی ہے، لیکن ان کی جو جائیدادیں ہیں ان سے یہ ثابت ہوتا ہے کہ واقعی انہوں نے کرپشن کیا ہے، کیونکہ اتنے مختصر وقت میں کوئی بھی بیوروکریٹ، چاہے وہ 22ویں میکسیمم گریڈ ہوتا ہے، اور یہ پہلے اور آخری 22ویں گریڈ کے ریٹائرڈ بیوروکریٹ نہیں ہیں، ان سے پہلے بھی بہت زیادہ ہیں اور ابھی بھی اس وقت ہیں، کسی کی اتنی جائیدادیں نہیں ہوتی، سارے لوگ ہینڈ ٹو ماؤتھ بےچارے گزارا کرتے ہیں، چاہے وہ 17ویں گریڈ میں ہیں، چاہے 20ویں میں ہے، چاہے 22ویں میں ہے، کیونکہ جوں جوں آپ کا گریڈ اوپر جاتا ہے آپ کے اخراجات اور وہ سارا کچھ
آپ کے ٹیکسز بڑھتے چلے جاتے ہیں، ٹیکسز بڑھتے چلے. مگر چلیے جی، یہ بدقسمتی یہ ہے کہ پاکستان کے نام کو ایک اور دھبا لگا، میرا خیال ہے ان لوگوں کو سزا ملنا ضرور چاہیے. میرا آخری جو آپ سے بات کرنے کا مقصد ہے، اس وقت پاکستان میں اور کیا ایک خاص واقعہ ہوا ہے کل پرسوں میں، اس کو بھی میں ڈسکس کرنا چاہ رہی تھی. پاسبل ایک کمرشل بریک لے لوں اور واپس آتی ہوں، ایک کمرشل بریک اینڈ ویل کم بیک.
یو آر لسننگ ٹو WTOR 770 AM جنگس ٹاؤن ٹورانٹو.
یہ فارمیسی تے چھیتی نال کیتا گیا ایک اسسمنٹ ہے، ایک 2018 تو ہن تک 80,000 تو ود نرساں دی بھرتی ہے، یہ دیکھ بھال ہے ਜਦੋਂ ਅਤੇ ਜਿੱਥੇ ਤੁਹਾਨੂੰ ਇਸ ਦੀ ਲੋੜ ਹੋਵੇ. ontario.ca/lorehelp ਤੇ ਜਾ ਕੇ ਉਹ ਸਾਰੇ ਤਰੀਕੇ ਵੇਖੋ ਜਿਨ੍ਹਾਂ ਰਾਹੀਂ ਅਸੀਂ ਤੁਹਾਨੂੰ ਦੇਖਭਾਲ ਨਾਲ ਜੋੜ ਰਹੇ ਹਾਂ. ਇਸ ਦੀ ਅਦਾਇਗੀ ਓਂਟੇਰੀਓ ਸਰਕਾਰ ਵੱਲੋਂ ਕੀਤੀ ਗਈ ਹੈ.
ਆਪਣੀ ਕਮਿਊਨਿਟੀ ਦਾ ਸਭ ਤੋਂ ਵੱਡਾ, ਵਧੀਆ ਕੁਆਲਿਟੀ ਵਾਲਾ ਤੇ ਸਭ ਤੋਂ ਪੁਰਾਣਾ ਸੋਡੀ ਫਰਨੀਚਰ ਹਰ ਘਰ ਦੀ ਪਹਿਚਾਣ ਬਣ ਚੁੱਕਿਆ ਹੈ.
ਉਹ ਫਿਰ ਬਣੇ ਵੀ ਕਿਉਂ ਨਾ, ਕਿਉਂਕਿ ਬੈਡਰੂਮ ਸੈੱਟ, ਸੋਫਾ ਸੈੱਟ, ਮੈਟ੍ਰੇਸਿਸ, ਡਾਇਨਿੰਗ ਟੇਬਲ, ਡੈਕੋਰੇਟਿਵ ਆਈਟਮਸ, ਗੱਲ ਕੀਜੀ ਸਾਰੇ ਘਰ ਦਾ ਫਰਨੀਚਰ ਵਧੀਆ ਕੁਆਲਿਟੀ ਤੇ ਡਿਸਕਾਊਂਟਡ ਪ੍ਰਾਈਸ ਤੇ ਮਿਲ ਜਾਂਦਾ. ਸੋਡੀ ਫਰਨੀਚਰ ਤੋਂ 3 ਸਾਲ ਲਈ 9 ਵਿਆਜ,
142 Kennedy Road, ਬ੍ਰਾਂਟਨ, 9058747171.
In the heart of Pakistan, where half of the population are too poor to afford health care. They are calling out to Allah. They are calling for someone to heal them.
From primary care to cancer treatment, Indus Hospital will treat millions on your behalf.
Indus Hospital and Health Network provides all of these services free of charge.
Don't delay this, Ramzan. Give from what he has given you.
Donate today at indushospital.ca or call us at 289-667-3135.
ਲੋ ਜੀ ਜੋਰਜ ਬ੍ਰਾਊਨ ਕਾਲਜ ਦਾ ਓਪਨ ਹਾਊਸ ਆ ਗਿਆ ਹੈ ਟੋਰਾਂਟੋ ਡਾਊਨਟਾਊਨ ਦੇ ਤਿੰਨਾਂ ਕੈਂਪਸਾਂ ਚ ਹਫਤਾ 13 ਅਪ੍ਰੈਲ ਸਵੇਰੇ 10 ਵਜੇ ਤੋਂ ਲੈ ਕੇ ਦੁਪਹਿਰੇ 2 ਵਜੇ ਤੱਕ ਸਾਡੇ 200 ਤੋਂ ਵੱਧ ਪ੍ਰੋਗਰਾਮਾਂ ਵਿਚ ਹਰ ਕਿਸੇ ਲਈ ਕੁਝ ਨਾ ਕੁਝ ਮੌਜੂਦ ਹੈ ਤੁਸੀਂ 13 ਅਪ੍ਰੈਲ ਨੂੰ ਕਾਲਜ ਦਾ ਫੇਰਾ ਤੇ ਲਾਓ ਤੇ ਸਾਡੇ ਸਟਾਫ ਨਾਲ ਮਿਲ ਕੇ ਸਾਰੀ ਜਾਣਕਾਰੀ ਲਵੋ ਤੇ ਰਜਿਸਟਰ ਕਰੋ ਅੱਜ ਹੀ georgebrown.ca ਤੇ
ਸਾਡੇ ਕੋਲ ਯੋਜਨਾ ਹੈ ਜੋ ਕਿ ਓਨਟੇਰੀਓ ਨੂੰ ਜੋੜ ਰਹੀ ਹੈ ਰੋਜ਼ਾਨਾ ਆਵਾਜਾਈ ਨੂੰ ਘਟਾਉਣ ਲਈ ਨਵੀਆਂ ਸੜਕਾਂ ਤੇ ਹਾਈਵੇਜ਼ ਦਾ ਨਿਰਮਾਣ ਅਤੇ ਵੱਧ ਰਹੇ ਇਲਾਕਿਆਂ ਨੂੰ ਜੋੜਨ ਲਈ ਪਬਲਿਕ ਟ੍ਰਾਂਸਿਟ ਦਾ ਵਿਸਥਾਰ ਇਹ ਸਭ ਇਸ ਲਈ ਤਾਂ ਜੋ ਤੁਸੀਂ ਤੇਜ਼ੀ ਨਾਲ ਸੁਰੱਖਿਅਤ ਅਤੇ ਆਸਾਨੀ ਨਾਲ ਆਉਣ ਜਾਣ ਕਰ ਸਕੋ ontario.ca/builds ਤੇ ਜਾ ਕੇ ਹੋਰ ਜਾਣੋ ਇਸ ਦੀ ਅਦਾਇਗੀ ਓਨਟੇਰੀਓ ਸਰਕਾਰ ਵੱਲੋਂ ਕੀਤੀ ਗਈ ਹੈ
ਕੀ ਤੁਸੀਂ ਆਪਣੇ ਘਰ ਅਤੇ ਆਟੋ ਇੰਸ਼ੋਰੈਂਸ ਦੇ ਰੀਨੂਅਲ ਕਰਵਾਉਣਾ ਚਾਹੁੰਦੇ ਹੋ ਤੇ ਤੁਸੀਂ ਚੰਗੀ ਕੀਮਤ ਵੀ ਤਲਾਸ਼ ਰਹੇ ਹੋ ਤਾਂ ਫਿਰ ਘਬਰਾਉਣ ਦੀ ਲੋੜ ਨਹੀਂ ਤੁਸੀਂ ਜਾਓ ਆਲ ਸਟੇਟ ਐਜੈਕਟ ਏਜੰਸੀ ਦੇ ਰਾਜਾ ਮੁਦੱਸਰ ਕੋਲ ਤੁਸੀਂ ਇੱਕ ਘਰ ਤੇ 2 ਕਾਰਾਂ ਦੀ ਇੰਸ਼ੋਰੈਂਸ ਕਰਵਾ ਕੇ ਇਹਨਾਂ ਤੋਂ $1,775 ਦੀ ਬਚਤ ਵੀ ਕਰ ਸਕਦੇ ਹੋ ਹੁਣੇ ਸੰਪਰਕ ਕਰੋ ਰਾਜਾ ਮੁਦੱਸਰ ਨੂੰ 6472903773 ਯਾਨੀ 6472903773
جی صاحب فیض زنانہ صاحب میرے ساتھ ہیں فیض زنانہ صاحب میرا تو بالکل جسے کہتے ہیں نا ہاف ڈیک کام کر رہی ہوں رمضان میں آئی ڈونٹ نو میموری تو ویسے بھی مطلب گڑبڑ ہے مگر ریٹینشن بلکہ آج مجھے کسی نے خاص طور پہ کہا ہے کہ آپ الیکٹرولائٹس کا استعمال کریں بیکاز آف کورس اٹ ورکس جیسے شام میں جب آپ روزہ کھولتے ہیں تو اکثر لوگوں کو کریمپس پڑھنا شروع ہو جاتے ہیں اگین الیکٹرولائٹس کی وجہ سے تو اینی تھنگ ایلس بس ایک دو منٹ میں کروں کیونکہ میری کوشش یہی ہوتی ہے کہ ہمارے پاس ٹائم کی دیکھیں جی کوئی وی لاگ کی والی بات نہیں ہے ٹائم کے اوپر ہمیں بہت سارا ٹائم کا بھی 45 منٹس کو ہم کراس کر گئے ہیں تو ہم سبجیکٹ کو ٹچ بھی کر لیں تو اینی تھنگ لاسٹ میں جس کو آپ شیئر کرنا چاہیں تو وہ بتا دیجیے
ایک اچھی بات ہوئی ہے کہ کینیڈا نے آفیشلی اناؤنس کیا ہے کہ ہم اسرائیل کو ہتھیار نہیں دیں گے اور اس یہ کینیڈا نے آغاز کیا ہے اور آج برطانیہ سے بھی یہ خبر آ گئی ہے کہ برطانیہ کے بھی دارالعوام میں وہاں 130 اراکین نے سائن کر کے گورنمنٹ سے کہا ہے کہ اسرائیل کو مزید ہتھیار نہ دیے جائیں کیونکہ اسرائیل بہت زیادتی کر رہا ہے غزہ میں فلسطینیوں کے ساتھ اور اب وہاں جو جنگ بندی کی سیز فائر چاہے یہ ٹمپریری ہے اللہ کرے یہ پرماننٹ ہو جو سیز فائر کا ایک یو این نے پاس کیا ریزولوشن اور اس پر عمل درآمد ہو اور وہاں جو ظلم کے پہاڑ توڑے جا رہے ہیں غزہ میں فلسطینیوں کے ساتھ وہ سلسلہ رکے اور وہاں سے کوئی اچھی خبریں آئیں آخر میں یہی ہم دعا کر سکتے ہیں
بہت شکریہ فیض بھائی آپ کا مگر میں ایک بات کہنا چاہتی ہوں کہ غزہ میں آپ کو پتہ ہی ہوگا کہ اسرائیلیوں نے ایون یونائیٹڈ نیشن کے ٹرکس کو بھی بلاک کیا ہوا ہے ہیلپ نہیں ہے مگر وہ کہتے ہیں نا ان کا بچہ جو ہے دے آر ریڈی ٹو ڈائی جو فلسطین کے لوگ ہیں مگر اسرائیل زیادتی کر رہا ہے امریکہ کی ظاہراً پالیسی کچھ اور ہے کیونکہ امریکہ میں الیکشنز آنے کے ہیں آپ نے ولادیمیر پوٹن کی آج کی سٹیٹمنٹ پڑھی ہوگی کہ بے شک امریکہ نے ہمیں انفارم کیا مگر یہ جو 4 دہشت گرد تھے یہ بھیجنے والا کون تھا بہت سٹرانگ سٹیٹمنٹ آئی ہے ولادیمیر پوٹن کی ان 4 ٹیررسٹ کے بارے میں آلدو دے آر مسلمز مگر انہوں نے کہا کہ دے آر ایکسٹریمسٹ مسلمز بٹ ہو از بہائنڈ دیم دس از واٹ ہی مینشن ٹوڈے دنیا کے بدلتے ہوئے حالات ہیں آئی ڈونٹ نو یہ اونٹ نے کس کروٹ بیٹھنا ہے بہت شکریہ فیاض زرانہ صاحب آپ کا انشاءاللہ اگلے پروگرام میں پھر ملاقات ہوگی تب تک اجازت دیجیے
اللہ حافظ
فیاض زرانہ صاحب کو بہت شکریہ کہ انہوں نے کال لی چند کمرشل ٹوڈے افطار ٹائم از 7:36 7:36 پہ روزہ کھلے گا فقہ جعفریہ کے لیے اٹ از 7:53 7:36 از افطار ٹائم 7:38 آخری, او مائی گاڈ, لاسٹ 38 منٹس آر ویری ڈیفیکلٹ, از دیٹ رائٹ؟ بیکاز دا فرسٹ افطاری واز آئی بلیو سو اٹ واز 7:19 سو وی آر گون آلموسٹ 28 منٹس اب گئے ہم 28 منٹ, تو افطار از 7:28 اینڈ فار فقہ جعفریہ دیٹ از 7:32 7:38 اینڈ 7:53 از فار فقہ جعفریہ. ان شاء اللہ ٹمارو وی ول کلوز آر فاسٹ ایٹ کتنے بجے, اللہ تعالیٰ پلگ ہے 5:48 5:48 پہ انتہا سحر ہوگی. اللہ تبارک و تعالیٰ مجھے اور آپ کو اچھا کرنے کی توفیق عطا فرمائے. عارفہ مظفر نے نہ میرا بچہ قرآن پاک میں جگہ جگہ لکھی ہوئی ہے کوئی تمہاری آنت کو نہیں آئے گا, کوئی تمہاری آنت کو نہیں آئے گا, کوئی تمہاری مدد کو نہیں آئے گا, کوئی تمہاری شفاعت کو نہیں آئے گا, اونلی کہ اگر اللہ چاہے. وہ قرآن پاک کی ایک آیت ہے نا کہ یہ وہ دن ہوگا ڈے آف ججمنٹ, بحیثیت مسلمان مجھے اور آپ کو ڈے آف ججمنٹ پہ بلیو از لازمی کہ دیر از اے ڈے آف ججمنٹ جس دن اللہ تبارک و تعالیٰ حساب کتاب کریں گے تمام لوگوں کا. اور اللہ تعالیٰ فرماتے ہیں کہ یہ وہ دن ہوگا جس دن میں اور آپ یہ زبان اپنی مرضی سے نہیں ہلا سکیں گے, ان ہاتھوں کے ذریعے جو میں نے غلط کام کیا میرے ہاتھ اس بات کی گواہی دیں گے. اگر میرے ہاتھوں نے کوئی ایسا تحریر لکھی ہے جس نے میں نے کسی کی حق تلفی کی ہے تو میرے ہاتھ گواہی دیں گے, میری زبان, میری آنکھیں کس چیز کو میں نے غلط دیکھا تھا میری آنکھیں اس چیز کو گواہی دیں گی. تو بہرحال اللہ تعالیٰ نے قرآن پاک کا اگر میں تو ظاہر اٹس اے مینول آف آر لائف, مجھے اونچے آلے میں رکھنے کا اس کو کوئی فائدہ نہیں, اللہ کرے میں اس کو اپنی زندگی میں امپلیمنٹ کر سکوں, آمین سم آمین. اللہ تعالیٰ نے قرآن پاک میں سورۃ اس میں فرماتے ہیں کہ ہلاکت ہے ناپ تول میں کمی کرنے والوں کی. ایگزیکٹلی المتففین جو صورت ہے اس میں ناپ تول کا, مگر اب آپ دیکھیے گا رمضان کے مہینے میں اکثر ناپ تول, اکثر میں ایک اور جگہ دیکھ رہی تھی کہ بعض لوگ جب وزن کر رہے ہوتے ہیں تو دائیں ہاتھ پہ باٹ ڈالا جاتا ہے, بائیں ہاتھ میں وہ جو بھی چیز کا وزن کر رہے ہوتے ہیں تو وہ کیا کرتے ہیں اپنے ہاتھ کا اس جگہ سے پریشر دے کے وزن کو چینج کر دیتے ہیں, یعنی کیا کہوں آپ کو کہ ناپ تول کی کمی. حالانکہ قرآن میں واضح طور پہ اللہ نے کہا ہے کہ ناپ تول میں کمی مت کرو. اللہ تبارک و تعالیٰ نے قرآن پاک میں واضح طور پہ کہا ہے کہ وہ نیک لوگ کون ہوں گے, یہ نیک لوگ وہ ہوں گے جو یتیم کا حق نہیں رکھیں گے, جو ادھار کسی سے اگر لیا تو اس کا ادھار واپس کریں گے. میں تو آج بھی اس کی دہرائی کر رہی تھی اور تیسرے پارے میں تو اتنی ڈرا دینے والی آیتیں ہیں کہ خدا کی پناہ. بہرحال اللہ تعالیٰ یہ کہتا ہے کہ پاکیزہ یہ اس صورت میں کہ رسول پاک رسول اللہ من اللہ, وہ پاکیزہ لوگ کون ہیں, ٹھیک ہے, پاکیزہ لوگوں کا اور مشرکین میں اور اس میں فرق کا جب کہا ہے کہ وہ جو قیامت کے دن کے اوپر یقین رکھتے ہیں, جو کتابوں کے اوپر یقین رکھتے ہیں, جو نشانیاں اللہ تبارک و تعالیٰ نے دی ان کے اوپر یقین رکھتے ہیں, جو وہ کرتے ہیں جس چیز کا اللہ تبارک و تعالیٰ نے حکم دیا اور جن چیزوں سے روکا ان سے رک جاتے ہیں, اور وہ جو یکسو ہو کر نماز ادا کرتے ہیں, اور وہ جو زکوٰۃ ادا کرتے ہیں, اور یہ ہے ایک درست دین کی نشانی. آج افطاری کے وقت کا اگر میں ذکر کرتی ہوں تو ایک بار پھر سے بتاؤں گی کہ افطار کے لیے اگر آپ جانا چاہتے ہیں تو چلو لیٹس گو ٹو نان کباب, اگر آپ اسکارپرو میں ہیں مارکم میں ہیں مجھے بھی بلا لیں بے شک آپ, میں بھی آ جاؤں گی, اور اگر آپ ٹورنٹو میں ہیں تو بھی نان کباب ہے, اگر آپ وان کے علاقے میں ہیں وہاں پہ بھی نان کباب ہے, مسساگا میں دو. دیکھیے جی ان کا ایک پلیٹر ہے جو کہ $79 کا ہے, اس میں آپ دیکھیے بہت بہترین پلیٹر ہے, رج کے تین بندے ٹکا کے کھا سکتے ہیں, اور ساتھ میں آپ کو سائڈ ڈشز ملیں گی جس میں افطاری کا سامان ہے. دیر از اندر پلیٹر جو کہ 159 کا یہ پلیٹر ہے, اور اس میں آپ کو اگین ان کے پاس گوشت دیے पानी और गोश्त ना खाएं, इसमें लैम्प शैंक्स भी आपको मिल रही है, इसमें आपको जो चिकन के चिकन ब्रेस्ट के कबाब मिल रहे हैं, बीफ के कबाब मिल रहे हैं, चिकन यानी तंदूरी चिकन भी मिल रहा है। इट्स अ ग्रेट अपॉर्चुनिटी। नान कबाब अफ्तारी के लिए अगर आप वो देखते हैं तो वो कहते हैं वी इनवाइट यू टू एक्सपीरियंस आर रमजान स्टेशन ऑफरिंग कॉम्प्लीमेंट्री जूसेस, डेट्स, फ्रेशली बेक्ड नान्स एंड डिलाइटफुल ताजा ताजा फल भी आपको सर्व कर रहे हैं। इनका सुल्तान प्लेटर ट्राई कीजिएगा। नान कबाब, नान कबोब, KABOB कबोब, नान कबोब आप गूगल करें तो यू कैन फाइंड ऑल द डिटेल्स अबाउट इट।
जी आज 5 बजे लोगों के पास इतना वो होगा कि अगर आपके पास कोई सवाल हैं तो हमारे साथ 5 से लेकर 5:30 बजे तक हमारे मुफ्ती यूसुफ बदात साहब।
ओ इमाम यूसुफ बदात, मेरे ही 2 सवाल हैं।
मुफ्ती इज मुफ्ती नाउ,
माशाल्लाह
माशाल्लाह माशाल्लाह ही इज मुफ्ती नाउ।
और मैं बताना चाहती हूँ कि अगर आप हज के लिए जाना चाहते हैं तो इमाम यूसुफ बदात, मुफ्ती यूसुफ बदात साहब से आप रابطہ करें। ही टेक्स हज ग्रुप्स एज वेल। और मैं आपको इस दफा कहती हूँ, इतनी जिंदगी में मैं इतनी बार गई हूँ, आई हैड नेवर बीन टू वैली ऑफ शीता, ठीक है। दिस टाइम मैंने शायद वो चीजें जाके देखी एंड आई रियलाइज, मैंने वो उस जमाने को महसूस किया कि आज मैं जिस माहौल में खड़ी हूँ वो क्या है और वो आप सल्लल्लाहु अलैहि वसल्लम का जमाना क्या हो क्या होगा।
लाइव क्वेश्चनिंग होगी, जो भी सवाल आपके पास है आप अपने सवाल तैयार रखें। 5 से लेकर 5:30 बजे तक इमाम मुफ्ती यूसुफ बदात हमारे साथ होंगे, आपके सवाल के जवाब ये लाइव यहाँ पर हमारे साथ दे सकते हैं।
स्टूडियो का नंबर 416-602-01778। यूनिक साइंस का मैं तस्करा करना चाहती हूँ। यूनिक साइंस, मेरी आपसे रिक्वेस्ट है कि अगर आपने अभी तक अपने घर के बाहर साइन नहीं लगवाया, ये बैक से आपको इसकी लाइट मिलती है। नंबर एक, आपका ड्राइवर रोशन हो जाता है। शाजिया ने मेरा ख्याल लगा लिया, मैं पता करती हूँ शाजिया कैसा लगा। शाजिया जी आना जरा यहाँ पे, अगर लग गया तो फिर आ जाना, नहीं लगा तो फिर भाड़ में जाओ, अल्लाह जिंदगी दे तुमको। ये यूनिक साइंस से आप प्राप्त करें। कस्टम डिजाइन बनाते हैं, प्रोफेशनली डिजाइन करते हैं, इन हाउस मैन्युफैक्चर करते हैं, नो कॉम्प्रोमाइज, बेहतरीन कस्टमर सर्विस है। और अगर आप अपने घर के बाहर माशाल्लाह का साइन लगवाना चाहते हैं या जस्ट अब अपनी स्ट्रीट का नाम, जैसे मेरी स्ट्रीट का नाम है 24 सेलिना ड्राइव, ठीक है, या 24 पैराडाइज प्लेस, अल्लाह करे मेरा घर पैराडाइज प्लेस पे हो, आमीन, 24 पैराडाइज प्लेस, तो वो पूरा लिखा जाता है 24 पैराडाइज प्लेस। या फर्ज करें जैसे मेरे घर पे मेरा अब मेरा अगला साइन बना है अलीज, क्योंकि अलीज इस घर में रहते हैं, तो आप इस तरह के। और फिर पीछे से अच्छा, इसमें इट्स वेरी, आप सड़क पे निकले यू विल फाइंड दीज साइंस, घर की खूबसूरती में इजाफा करते हैं, घर को ब्राइट करते हैं, दैट इज यूनिक साइंस। बिक्रम जीत को कॉल करें, मैं आपको जमानत देती हूँ बिक्रम जीत की कस्टमर सर्विस बहुत अच्छी है। 416-472-744-82 527-4482 527-4482 527-4482। आज रात का अफ्तारी के लिए आपने कहाँ जा सकते हैं, आप एक और विलेज टेस्ट पे भी जा सकते हैं। विलेज टेस्ट बेहतरीन रेस्टोरेंट है, 5 smaller halls हैं। अच्छा, अब बहुत से लोग कहते हैं, क्योंकि देखिए जी वैरायटी आप देखें, यहाँ पे आपको कॉन्टिनेंटल बीफ, आप बैंक्वेट हॉल या कोई और जगह बुक करें तो आप नौ उसमें आप ये एक चने ले लेते हैं, एक आप यानी वो 3-4 गिनी चुनी चीजें ले सकते हैं। यहाँ पे जब आप अफ्तारी करें $27 एडल्ट की, आप देखिए इसमें अफ्तारी में चाट पापड़ी वेजिटेबल समोसे पकौड़े, इसके अलावा बीफ के और चिकन के समोसे भी हैं, चिकन की बिरयानी है, चिकन का कोरमा है, बटर चिकन है, लोहरी चना है, कढ़ाई पकौड़ा कढ़ाई नहीं पकाते, गोश्त की कढ़ाई, हाँ गोश्त की कढ़ाई भी मिलती है आपको। इसके अलावा चिकन कबाब और बीफ के कबाब आपको मिलते हैं, तंदूरी चिकन आपको मिलता है, इसका मतलब बारबेक्यू भी है, प्लेटर्स भी हैं, कॉन्टिनेंटल भी है, चाइनीज भी है, निरा रायता भी खा सकते हो, सारा रूह अफजा भी पी सकते हो, जो मर्जी करो, मगर जाना कहाँ होगा आपको, विलेज टेस्ट पे। अच्छा इनकी जो लोकेशन लेकशोर की है ना सुना, दैट इज गॉर्जियस, नो मैच एंड नो कॉम्बिनेशन। 2294 लेकशोर रोड वेस्ट ओकविल में आपको विलेज टेस्ट, नाउ 4141 डिक्सी रोड पे तो है ही है, ठीक, विलेज टेस्ट के नाम को याद रखिएगा। अच्छा जी, मैं आपको लेकर के जाना चाहती हूँ फजल वदूद साहब से मुलाकात करने के लिए। फजल वदूद, इंश्योरेंस, हाउ इम्पोर्टेंट इट इज टू हैव इंश्योरेंस। बहुत सारी हमारी फैमिलीज ऐसी हैं कि बाज़ औक़ात आप मॉर्गेज इंश्योरेंस भी नहीं रखते। आप बैंक से जब मॉर्गेज इंश्योरेंस देते हैं हम बड़े खुश होते हैं, जी उन्होंने कोई टेस्ट ही नहीं किया मुझे, चाहे इश्यू इतना आसान नहीं होता। इट्स बेटर टू डू योर जो आपका टेस्ट है ये पहले हो जाए बजाय इसके कि बाद में हो। इट्स नॉट दैट इजी। तो मॉर्गेज इंश्योरेंस के लिए खास तौर पे इफ यू ओ सम मनी टू द बैंक्स यू हैव टू हैव मॉर्गेज इंश्योरेंस। इवन अगर आपके घर के ऊपर मॉर्गेज नहीं भी है तो यू मस्ट हैव इंश्योरेंस ऑन योर होम। खुदा न खास्ता घर को आग लग जाए। अभी तो नया चीज और एक इंट्रोड्यूस हो गई है इंश्योरेंसेज के बीच में कि कुदरती आफात, तूफान, आंधियों से छतें उड़ जाती हैं, नाउ दीज आर कवर्ड Those who have insurance। फजल वदूद, आप अपनी मॉर्गेज इंश्योरेंस बैंक से लेने की बजाय बेटर के आपकी अंडर राइटिंग पहले हो जाए, फजल वदूद से राबता कीजिएगा। अपनी स्टेट प्लानिंग के लिए फजल वदूद से राबता कीजिएगा। मैं आपको यकीन दिलाती हूं एटलीस्ट क्रुकेड नहीं है। मैं क्रुकेड कहती हूं तो मुझे हिलरी क्लिंटन याद आ जाती है, फिर मैंने कहा ये तो आदमी है, ये तो वैसे ही हिलरी क्लिंटन नहीं है। फजल वदूद साहब 9056075000, मैं आपको यकीन दिलाती हूं ही इज नॉट क्रुकेड। 9056075000। मेरी तमाम इंश्योरेंस वालों से एक चीज रिक्वेस्ट है कि एक अल्लाह करे ये लोग वो इंश्योरेंस आपको दे सके। जरूर देखिएगा आप कॉम्बिनेशन ऑफ थिंग्स ले सकते हैं कि जो मैं इंश्योरेंस पे ऑफ कर दूं ताकि मेरी एज में आगे फिर आपको ये काम ना हो कि चाल इंश्योरेंस दी भी 300 350 400 जाना है। नंबर एक। नंबर दो, किसी दूसरे को देख के प्रोडक्ट मत लीजिएगा। इंश्योरेंस उतनी की लें जो आप हमेशा अफोर्ड कर सकते हैं और आप 13-14 साल में पे ऑफ कर लें, क्योंकि अगर आप इंश्योरेंस कैंसिल कर लेंगे तो फिर यू विल बी इन ट्रबल बिकॉज यू हैव टू स्टार्ट फ्रॉम स्क्वायर वन अगेन। और जब फिर उम्र बढ़ जाएगी बीमारियां भी आ जाएंगी तो फिर आपको इंश्योरेंस नहीं मिलेगी। फजल वदूद साहब का नंबर 9056075000 607 5000। फजल वदूद साहब अस्सलाम वालेकुम सर।
जी वालेकुम अस्सलाम, आपको भी और तमाम बहन भाई जो हमें सुन रहे हैं अस्सलाम वालेकुम, गुड आफ्टरनून, कैसी है मेरी बहन आप? ठीक।
अल्लाह का बड़ा करम है, अल्लाह का बड़ा करम है, बड़ा एहसान है। फजल वदूद साहब, दो तीन चीजें कि एक तो ये कि स्टेट प्लानिंग के लिए और फाइनेंशियल प्लानिंग के लिए बहुत से लोग ये कहते हैं ले मैं अपना मेरा अड्डा चंगा तो माँ होगा, हूं तो कोई माँ प्यो की गल नहीं सुनता, तो व्हाई इट इज इम्पोर्टेंट, व्हाट डिफरेंस कैन यू मेक फॉर द स्टेट प्लानिंग?
एक जुमले में अगर मैं इसका जवाब दूं तो वो ये है कि अगर आप स्टेट प्लानिंग स्टेट प्लानर के थ्रू नहीं करवाते तो हर मिलियन डॉलर लगता है जी, मिलियन बहुत बड़ी अमाउंट है, जो बहन भाई स्पेशली बिजनेसेस में है जिनके पास सेकंड प्रॉपर्टी है और बहुत से हमारी कम्युनिटी के पास सेकंड थर्ड प्रॉपर्टीज हैं, तो ये सुन लें हर मिलियन डॉलर में से 560,000, मेरे से जब बैठेंगे तो मैं एक एक रुपया गिनाऊंगा, 560,000 डॉलर अगर आप सीआरए को दे के और 440,000 अपनी फैमिली को पास ऑन करने में खुश हैं, देन यू डू नॉट नीड एनी स्टेट प्लानिंग। लेकिन अगर आप ये चाहते हैं कि अनवांटेड बेनिफिशियरी विच इज अ सीआरए अ लिजिटमेट वे, देर इज अ फुल सेक्शन, आई हैव डन 3 MBA टैक्सेशन लॉ, तो फिर आपको डेफिनेटली स्टेट प्लानिंग की जरूरत है। मेरा ख्याल है इससे ज्यादा अच्छा जवाब हो नहीं सकता कि अगर आप आधे से ज्यादा।
बहुत अच्छा आपने जवाब दिया, आपने बड़ा कमाल का जवाब दिया। बाज़ औक़ात जाहिर हम लगे हाथों काम कर लेते हैं, सम टाइम वी थिंक ओके प्रॉपर्टी भी मेरी है, अब स्टेट प्लानिंग में हाउ मच इट कॉस्ट टू गेट योर सर्विसेज?
एब्सोल्युटली नथिंग। और मजे की बात यह है कि जब आप बैठते हैं तो इवन जो मेरा क्लाइंट है ये उसको भी कॉस्ट नहीं करता कई केसेस में, वाय कि कई दफे इसको स्ट्रक्चर इस तरह किया जा सकता है कि आई यूज टैक्स डॉलर्स विच यू आर गोइंग टू लूज टू CRA एनीवेज। मैं बड़ी खुली बात करूंगा, अकाउंटेंट कितनी पैडिंग कर देगा, कितने $2 को $15 कर देगा, कहीं ना कहीं आके तो आपको टैक्स देना है। व्हाई डोंट यू यूज प्रॉपर प्लानिंग ऑन दैट पार्ट? क्योंकि देखें एक चीज होती है स्कोप ऑफ वर्क। अभी अभी एक डॉक्टर साहब के पास से मैं आया हूं तो उसने कहा मेरे अकाउंटेंट ने एक गल क्यों नहीं दसी मैनू। मैंने कहा डॉक, वो गोरा था तो मैंने कहा डॉक हियर द थिंग, से यू आर माई फैमिली फिजिशियन एंड यू टेकिंग केयर ऑफ ऑल वट एवर हैपन्स, फीवर दिस दैट फ्लू, टूमोरो आई कम एंड आई से आई ब्रोक माई आर्म, तू फिक्स करेगा कि तू मैनू ऑर्थोपेडिक को भेजेगा। तो द पॉइंट इज जो अकाउंटेंट्स हैं दे नो एवरीथिंग, बट उनका फोकस इस साल के टैक्स पे है, फ्यूचर टैक्स लाइबिलिटी उनका स्कोप ऑफ वर्क नहीं है। दे डोंट वर्क इन दैट एरिया, इट्स नॉट दैट दे डोंट नो, दे डोंट वर्क इन दैट एरिया। दैट इज वाई यू नीड अ स्टेट प्लानर, यू नीड अ फाइनेंशियल प्लानर। वी आर नॉट इन अ कॉम्पिटिशन विद अ CRA, वी आर टेकिंग केयर ऑफ द अदर पार्ट। क्योंकि अगर तो तुसी कमा के अद्धा CRA नु लुटा के तो फिर जाना कि कमाई की सी, मेहनत की सी, स्ट्रेस बहुत लिया सी, बट द बिगर पोर्शन वी गेव इट टू CRA। देन हियर इज द न्यूज, इंस्टेड ऑफ गिविंग इट टू CRA, इधर गिव टू अ चैरिटी ऑफ यूर चॉइस और यूर फैमिली, एंड आई कैन हेल्प यू विद दैट।
फजल वदूद साहब का नंबर 9056075607 5000। एंड टू बी ऑनेस्ट कहने ने ना जोड़ा मर गया उन्हें तो वापस आके देखना नहीं, मुझे खुद कब्र का हाल तो मुर्दा ही जान सकता है। आई ऑनेस्ट टू गॉड इट इज स्केरी, इट इज स्केरी, क्योंकि अगर मैं मर जाऊं आज, और जाहिर है आपको पता ही है कि एक प्रॉपर्टी जो हमारी जिसमें हम रहते हैं उस पर टैक्स नहीं होता, बाकी जो भी आप प्रॉपर्टी बेचते हैं उस पर आपको गेन टैक्स पे करना पड़ता है, और अगर मरने के बाद वो जायदाद बच्चों को के नाम पे ट्रांसफर होती है तो ऑफ कोर्स देयर मस्ट बी सम कॉन्सिक्वेंसेज फॉर दिस, बिकॉज CRA मां ने कमाया होया सी ते बच्चे ने दिवाल अगर जाएगा तो बच्चा है सू टेट पे टैक्स। आप राबता कर लीजिएगा वजीर वदूद साहब, आपसे नंबर आप अपना खुद दे दीजिएगा।
जी श्योर, 9056075000। और एक लास्ट चीज कहता चलूं, हर बंदे पे इम्पैक्ट है, किसी पे थोड़ा किसी पे ज्यादा। अगर कोई बहन भाई ये सोच रहा हो कि यार मैं तो मिलियंस में नहीं हूं, तो आपको आपकी नीड के मुताबिक उसको एडजस्ट किया जाता है केस बाय केस बेसिस, लाइक इन अ डॉक्टर्स ऑफिस। हर एक का प्रिस्क्रिप्शन डिफरेंट है, पता कर लीजिए 9056075000। थैंक यू सो वेरी मच फॉर योर टाइम।
बहुत शुक्रिया जनाब फजल वदूद साहब से बात हुई। आज मैं आपके साथ एक और भी, ये मैंने पहले भी एक दफा पढ़ा था कि अगर कभी परेशानी में मुब्तला हूं, मैं हाफिज तारिक से भी आपकी बात करवाना चाह रही थी क्योंकि मैं एक दुआ के लिए हाफिज तारिक से राबता करती होती हूं। आज शायद ना हो क्योंकि आज जनाब यूसुफ अदात साहब पे तशरीफ लाना है, और अब तो बल्कि उन्होंने बाकायदा मुफ्ती हो गए हैं वो। अगर कभी आप परेशानी में हैं तो ये कुरान पाक के आखिरी पारे में चार आयतें हैं, अशम्स अद्दोहा अल अलक और अल अला, ये चार आयतों को आप पढ़ना शुरू कर दें, ज्यादा अदा करें। ये चारों जिंदगी में हर इंसान परेशानियों में आता है, कौन है जो परेशानी में, आप देख लीजिएगा डोनाल्ड ट्रंप, मेरा दिल करता है मैं डोनाल्ड ट्रंप से पता करूं केड़ा वजीफा करता है। हाँ वो भी करता होगा, आई गारंटी ही इज अ बिलीवर, क्रिश्चियनिटी में इज अ बिलीवर। आप इमेजिन करें कोई 8-10 दिन पहले मैंने आपके साथ शेयर किया था, 465 बिलियन डॉलर की जरूरत थी उसको,
मिलियन
465 मिलियन, और जड़ी जज सी नो मगर जज जड़ा सी नो तो मगर लग गया, उसने कहा कि इसने अपनी प्रॉपर्टी को ओवर वैल्यू करके दिखाया हुआ है। تے الٹیمیٹلی جناب انہوں نے کہا جی نو بڈی از ابو لا تو ہی ہیز ٹو پے آل 465 پورا 465 یس 467 ملین تھا اس کو پورا کا پورا پے کرنا چاہیے تو اس کو یہ تھا کہ میرے پاس تو اتنے پیسے ہی نہیں ہیں اور ان کو ضمانت چاہیے تھی نہ جائے ماندن نہ پائے رفتن پھر کچھ بلینئرز جو ہیں وہ ان کے پیچھے آئے بٹ دے کڈن میک الٹیمیٹلی منہ ماری ہوئی عدالت نے اور اتنے بھی کھریاں سنائیاں جج نو کھریاں بٹ الٹیمیٹلی جناب وہ کتنا ٹوٹل پے کرنا تھا 4000 کہاں کے شروع میں یہ کہتے تھے کہ اس کو نو بڈی از ابو لا ہی ہیز ٹو پے آل ٹوگیدر جو ضمانت پے کرنے کی پڑے گی وہ 467 ملین ہی پے کرنا پڑے گا بٹ انفارچونیٹلی اب ان کو انہوں نے کم کر کے کتنا کر دیا 165 کر دیا ٹھیک ہے تین ملین کٹ ملین نہیں تھا بیٹا 300 ملین جو تھا نا وہ کم ہو گیا 300 ملین کم ہو گیا اور 167 ملین اس کو پے کرنا تھا ان نے کیا کیا اس نے اسٹاک شروع کر دیا
نہیں اسٹاک نہیں اس کی ایک کمپنی ہے جو جس کو وہ پہلے سے یہ تھا کہ آئی پی او مینس انیشیل پبلک آفرنگ جو ہوتی ہے نا تو وہ میں لے کے آؤں گا اس کو پبلک کے لیے کہ پبلک اس کے اسٹاکس خرید سکتے ہیں تو دو دن پہلے ٹرمپ صاحب نے اپنی کمپنی کو جو ہے اس میں لے آئے اور $40 سے اسٹارٹ کیا انہوں نے ایک شیئر کی قیمت $40 اینڈ اٹ ونٹ بزرگ ڈونلڈ ٹرمپ کے وہ اور کل اور آج روزانہ اس کی پرائز وے اوپر جا رہی آج میں نے دیکھا نہیں ہے کیا ہے اس کا مگر
کاش اگر عامر اس کے شیئر کو گوگل کر لیں تو میں آپ کو دکھا دیتی ہوں ڈونلڈ ٹرمپ کا اب جی یہ اب کیا کریں گے جب پورا کا پورا امریکہ اتنے برے طریقے سے ڈیوائڈیڈ ہے کہ امریکنز دے سپورٹ ڈونلڈ ٹرمپ ان ایوری وے شیپ اینڈ مینر تو کی کر لو گے تسی آپ کتنا پابند کر لو گے اور آپ کو پتا ہے کہ ابراہم اکارڈ کو الٹیمیٹ انہوں نے سکسیسفل کرنا ہے دے ہیو ٹو جیریڈ کشنر از ویری گڈ فرینڈ آف محمد بن سلمان از اے ویری گڈ فرینڈ اینڈ دے آر ورکنگ اور ابراہم اکارڈ کو آپ کو پتا ہوگا کب اس اسٹیج کے اوپر دے کے آئے تھے کہ دیز آل کنٹریز دے وانٹیڈ ٹو ورک ٹوگیدر یہ تو نان مسلمز ہیں نا جن کو نہیں پتا کہ واٹ از ابراہیم حضرت ابراہیم علیہ کیا ابراہیم اکارڈ ہے تو دے کین سے واٹ ایور دے وانٹ ٹو سے ابراہیم اکارڈ بیکاز وی آل بلیو آل کرسچنز جیوز وی آل بلیو ان آل دا پروفیٹس صرف ہمارا ڈفرنس آتا ہے حضرت محمد صلی اللہ علیہ وآلہ وسلم کے اوپر اور ابراہیم اکارڈ کے اب سارے کے سارے جو پیغمبر ہیں آگے ہم فوکس دیے آپ صلی اللہ علیہ وآلہ وی ریسپیکٹ آل دا پروفیٹس مگر وی گو وتھ حضرت محمد صلی اللہ علیہ وآلہ وسلم بٹ ناؤ انہوں نے کہا ہے کہ چاہے وہ عیسائی ہوں چاہے وہ نصرانی ہوں اور چاہے وہ یہود نصرانی سوری یا عیسائی اور نصرانی ایک ہی بات ہے یہود و نصارہ اور مسلمان وی آر آل سیم اینڈ گو ود ابراہیم حضرت ابراہیم علیہ السلام جو سب سے پہلے پیغمبر تھے ان کے ساتھ چلیں گے تو جیریڈ کشنر از پلئنگ اے ویری امپورٹنٹ رول ڈونلڈ ٹرمپ ول ناٹ لوز دا نیشن آف امیرکن نیشن لو جی یہ دیکھیں جی یہ ڈونلڈ ٹرمپ کا ہے ٹرمپ میڈیا اینڈ ٹیکنالوجی گروپ جو لوگ ٹیلی ویژن دیکھ رہے ہیں اسٹاک ود اے اسٹرانگ اپ سائڈ دس اسٹاک اسٹارٹ ہوا ہے آج $71 پہ یہ اسٹارٹ ہوا ابھی بھی پلس پہ چل رہا ہے 66.22 پلس 8.23 یعنی ٹوٹل اس کا انکریز ہوا ہے 33% اس نے انکریز کیا ہے 33% آل ٹوگیدر انکریز کیا ہے اور یہ دو دن پہلے اسٹاک آئیں گے اس میں ٹف ٹائم بھی آئیں گے جس دن اسٹاک اس کے مندی کا شکار ہوگا اسٹاک جس دن ڈونلڈ ٹرمپ کی کھچائی ہو رہی ہوگی بٹ ایٹ دا مومنٹ دا ہول اینڈ دس ڈونلڈ ٹرمپ ہیز 60% شیئر ان دس اسٹاک 60% تو اب تو وہ ہنس کے عدالتوں کو پیسے دے سکے گا
ہاں ایزی نو پرابلم گارنٹی دے دے گا
اٹس اے سلیپ آن جج فیس
I don't know.
It is a slap on judge's face.
ارفا جی وہ بات چلتی رہی ہے ہماری اور پانچ بجے اگزیکٹلی پانچ بجے سے میں خیر دو تین منٹ اوپر کر لیں گے ہم ہمارے ساتھ مفتی یوسف بدات صاحب ہوں گے آپ کے سوالات کے جواب دینے کے لیے تو آپ کے پاس کوئی بھی سوال ہوگا تو سوالات تیار رکھیں 416-620-1778 ہمارا فون نمبر ہے. فی الحال میں لے چلتا ہوں آپ کو محمد صدیق صاحب پاس, آل ڈیتھ سولوشن کے محمد صدیق صاحب. فون نمبر ان کا 416-671-0577. اور سب کیا کرتے ہیں, کیوں کرتے ہیں, کیسے کرتے ہیں, یہ بتائیں گے ہمیں محمد صدیق صاحب. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. سر کیسے ہیں آپ؟
وعلیکم السلام. آئے جی میں بالکل ٹھیک ہوں, اللہ کا شکر ہے. آپ کیسے ہیں؟
الحمدللہ. آپ فرمائیے صاحب.
مائد بھائی, ہم ہیلپ آؤٹ کرتے ہیں لوگوں کو, اگر کسی بھی وجہ سے وہ قرضے میں آ جاتے ہیں, چاہے وہ پرسنل قرضہ ہے, بزنس کا قرضہ ہے, چاہے وہ چھوٹا قرضہ ہے یا قرضہ بہت زیادہ ہو گیا ہے, جو بھی آپ کی سچویشن ہے, آپ اپنے کریڈٹر سے ریلیف لے سکتے ہیں اور ہم اس میں آپ کو گائیڈ کرتے ہیں, آپ کی ہیلپ کرتے ہیں. اور میری کوشش ہوتی ہے کہ جتنا میکسیمم ریلیف دلوا سکوں, اپنے کلائنٹ کو دلواؤں. اور میرا میسج اسپیشلی ان لوگوں کے لیے ہوتا ہے مائک بھائی, جو منیمم پیمنٹس کر رہے ہیں یا ایک کریڈٹ کارڈ کا بل دوسرے کریڈٹ کارڈ سے پے کر رہے ہیں, اپنا پیسہ انٹرسٹ میں ضائع ہونے سے بچائیں. کال کر کے چاہے فون سے انفارمیشن لے لیں یا میری کسی بھی لوکیشن پہ آ کے مجھ سے مل سکتے ہیں. فری کنسلٹیشن ہے, پرائیویسی کا پورا پورا خیال رکھا جاتا ہے. میں خود آپ کے ساتھ بیٹھوں گا, آپ کا کیس ریویو